थी वो गनमैन था जिसको टेक्सास में हलाक कर दिया गया। अब बताया ये जाता है कि उनका बचपन इस्लामाबाद में गुजरा, वो इंटरनेशनल स्कूल ऑफ इस्लामाबाद में पढ़ते थे और ख़ासा मकबूल थे। ये बताइए कि एक ऐसा शख्स जो कि एक मगरबी सकाफत में पला बढ़ा, वो अमेरिका आकर क्यों कर इतना बदल गया कि वो जहादी बन गया?
सबसे पहले तो मैं अपने अफसोस का इजहार करना चाहूँगा, ख़ास तौर पर नादिर सूफ़ी जिनका ताल्लुक़ पाकिस्तान से भी बताया जाता है, उनके वालदैन से, उनके अजीज़ो अकारब से। और दूसरा कि एक मरतबा फिर पाकिस्तान की तरफ इशारा जाता है, ऐसी रेडिकलाइजेशन जो कि हुई है और दुनिया भर में वो तशवीश का बायस है, उसके ऊपर मैं अफसोस का इजहार करना चाहूँगा। उसके बाद आपके सवाल में कि वो लोग और वो बच्चे ख़ास तौर पर जिनका ताल्लुक खाते पीते घरानों से होता है और उनको वेस्टर्न एजुकेशन भी मिली होती है, वो वल्नरेबल क्यों हैं ऐसी रेडिकलाइजेशन के मुतालिक? तो मुझे लगता है कि बहुत सी स्टडीज़ जो आई हैं वो यही साबित करती हैं कि काफ़ी सारे ऐसे बच्चे जिनका ताल्लुक उस क्लास से है जिसका मैंने जिक्र किया, वो इसलिए ससेप्टेबल होते हैं इसलिए कि उनके सामने कुछ प्रोपगंडा इस किस्म की चीज़ें आती हैं और उनकी क्योंकि रसाई होती है इंटरनेट और दूसरी चीज़ों पे, तो वो प्रोपगंडा उनको जो है वो माइल कर लेता है ऐसे इकदाम करने की तरफ जिसमें शिद्दत पसंदी पाई जाती है, इंतहा पसंदी पाई जाती है।
जी, यही सवाल हम इस्लामिक सर्कल ऑफ नॉर्थ अमेरिका के सदर नईम बेग से करना चाहते हैं। और बेग साहब, आपको खुश आमदेद।
शुक्रिया बाबा जी।
तो एक वजह तो खैर पीटर जेकब ने बता दी कि इंटरनेट है, लेकिन दूसरी वजह जो यहाँ के अखबारात में आ रही है वो ये है कि जब पाकिस्तान और इस तरह के तरक्की पजीर ममालिक से नौजवान आते हैं अमेरिका में और यहाँ फिट नहीं होते, तो वो अपने आप को बिल्कुल एक और शख्सियत समझते हैं, वो अपने आप को एक फॉरेनर समझते हैं यहाँ पर। यकीनन आपका ऐसे बहुत सारे लोगों के साथ वास्ता पड़ा होगा। नादिर सूफी के केस में बताइए, उनके साथ क्या हुआ?
मैं किसी स्पेसिफिक केस के बारे में तो नहीं बात करूंगा, लेकिन ओवरऑल एक जो हमें अंडरस्टैंड करना चाहिए वो ये कि यंग एडल्ट जो एज है, टीन एजर हैं, दोज आर द डिफाइनिंग ईयर्स वो किसी भी नौजवान के लिए, चाहे वो अमेरिका में है चाहे वो दुनिया के किसी भी खत्ते में है।
जी
तो जो चैलेंजेस होते हैं टीन एज ईयर्स के, आई एम नॉट मुझे श्योर नहीं है कि सूफी जो है वो कब अमेरिका आए, बट और ये जो इमिग्रेंट, न्यू इमिग्रेंट्स और यंग इमिग्रेंट्स जो होते हैं, ऑब्वियसली उनके चैलेंजेस बहुत ज्यादा होते हैं। स्कूल के चैलेंजेस हैं, एनवायरमेंट है, दोस्तों का, फैमिली का सर्कल की एब्सेंस हो जाती है बहुत ज्यादा, और वो जो एक जो ख्वाहिश होती है एक्सेप्टेबिलिटी की कि कोई मुझे एक्सेप्ट करे, कोई मुझे पसंद करे, कोई मुझे चाहे, तो आई थिंक ये सारे फैक्टर्स जो हैं वो मिलजुल के ऐसी एक एनवायरनमेंट क्रिएट करते हैं कि यंग माइंड जो हैं वो फिर वल्नरेबल हो जाते हैं, उनकी उनकी ये जो ख्वाहिश होती है कि जो मुझे कोई देखे, मुझे कोई पहचाने, मेरी कोई पहचान हो, तो ये कॉन्फ्लिक्ट है जो हम रोजाना देखते हैं यंग एडल्ट्स में, जो कि अमेरिकन मुस्लिम यंग एडल्ट्स हैं, जो कि डिफरेंट दूसरे फेथ के भी जो यंग एडल्ट्स हैं वो भी ऐसी चीजें फेस करते हैं, माइनॉरिटीज स्पेशली जो हैं वो इस स्ट्रगल्स में गुजरती हैं।
जी, पीटर जेकब, ये बताइए, आपके इल्म में है कि यूरोप में चार्ली एब्डो पे जो हमला हुआ उसके बाद हमने देखा कि ये पहला इस तरह का कॉन्टेस्ट है जो कि टेक्सास में हुआ। आज भी गालिबन कोई इत्तला है कि न्यूयॉर्क में भी इस तरह का कोई फ्री स्पीच के नाम पर कोई सेमिनार होगा। आप बता सकते हैं, आप अमेरिका में भी रहे हैं, इस वक्त आपको क्या नज़र आ रहा है? क्या यूरोप की तरह अमेरिका में भी अभी मुसलमानों के खिलाफ किसी तरह का एक प्रोपेगेंडा है?
एक कुछ वाक़यात ऐसे जो माजी करीब में हुए हैं, उनसे इशारा ऐसा मिलता है कि एक एक नस्ली इम्तियाज़ और मजहबी इम्तियाज़ मिली जुली चीज़ वो कहीं पाई जाती है, और उसमें इस किस्म का इजहार मिलता है कि वो लोग जो एशियंस हैं या वो मुसलमान हैं, उनकी तरफ एक रवैया जो है वो डेवलप हो रहा है, एक माइंडसेट डेवलप हो रहा है। और यकीनन यहाँ पर वो लोग जो सोचने समझने वाले हैं वो इसके बारे में कुछ करने के लिए तैयारी भी कर रहे होंगे। लेकिन एक इसकी वजह जो कि इसका ताल्लुक पाकिस्तान से निकलता है, वो मैं ये समझता हूँ कि हमारे यहाँ ना सिर्फ सियासत बल्कि अदब, सहाफत और यहाँ तक कि वॉल चॉकिंग, तालीम के अंदर जो माइंडसेट कल्टिवेट किया जाता है उसमें बहुत ज़्यादा गुस्सा है और नफ़रत है। हम यहाँ पर आपस में यकजहती और इत्तफाक़ राय के लिए बाहर के लोगों को अपना दुश्मन बना के जो पेश करते हैं, जो हमारे सियासी तकरीरों में होता है और जो मनफियत होती है उसमें, उसके तहत ये हो रहा है कि यहाँ के ख़ास तौर पर पाकिस्तान के बच्चे और वो बच्चे जो पाकिस्तान से कुछ ताल्लुक़ रखते हैं उनके अंदर एक अजीब मखमसा डेवलप हो रहा है जिसके अंदर वो किसी को कबूल करने के लिए तैयार नहीं होते। और ख़ास तौर पर हमारे यहाँ तो वजह यह है कि एक कानून भी है जो ब्लास्फेमी लॉ कहलाता है, उसके नतीजे में यहाँ पाकिस्तान में तो हज़ारों की तादाद में ऐसे लोग हैं और उनमें कम अज़ कम निसफ ऐसे हैं, 50% ऐसे हैं जिनका मजहबी पस मंज़र इस्लाम का है, जिन पे ये इल्ज़ाम लगा कि हाँ उन्होंने बेहरमती की है। तो एक कानून बजाते खुद एक मोटिवेशन बन जाता है कि वो चिश्ती साहब जैसे इकदाम करें, या जैसे आपने अपने यहाँ प्रोग्राम में बताया, और या फिर वो नादर सूफी जैसे इकदाम करें।
जी
तो कानून को हाथ में लेना और इस तरह की चीज़ें जो हैं वो बच्चों में डेवलप हो रही हैं।
जी जी पीटर जेकब, आप हमारे साथ रहें। इस वक्त प्रोड्यूसर बता रहे हैं कि वक्ती तौर पे हमारी नशरियाती राबते में एक खलल पड़ गया है। जो ही ये मसला हल होता है हम लौटते हैं। इस वक्त एक मुख्तसर आईडी ब्रेक लेते हैं।
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी
पाकिस्तान में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत
तो इंतजार रहेगा आपकी कहानियों का
मजीद तफसीलात के लिए उर्दू voa.com आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी
जी आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं और इस वक्त हम बात कर रहे हैं टेक्सस में पैगंबर इस्लाम पर कार्टून बनाने वाले हमलावर के बारे में जिनके ताने बाने पाकिस्तान से मिलते हैं। جیسا کہ آپ لوگ جانتے ہیں اس سیگمنٹ میں ہمارے ساتھ قومی کمیشن برائے امن و انصاف کے سابق ڈائریکٹر پیٹر جیکب ہیں، جبکہ یہاں نیو یارک سے اسلامک سرکل آف نارتھ امریکا کے صدر نعیم بیگ ہیں، اور ہم امید کر رہے ہیں کہ عنقریب ہمارے ساتھ سینیٹر شاہی سید ہوں گے جو عوامی نیشنل پارٹی کے سینیٹر ہیں، اور جیسا کہ آپ جانتے ہیں کہ سینٹ نے قرارداد پاس کی ہے ٹیکسس واقعے کے حوالے سے. لیکن نعیم بیگ کی طرف لوٹتے ہیں. نعیم بیگ آپ ہمارے ساتھ ہیں؟
جی.
تو جیسا کہ آپ کی علم میں ہیں اور جیسا کہ کہا گیا کہ اس وقت شاید امریکہ میں مسلمانوں کے ساتھ جو سلوک ہو رہا ہے وہ یورپ میں جو سلوک ہو رہا تھا اس سے ملتا جلتا ہے، کیونکہ جن صاحبہ نے یہ کانفرنس کرائی تھی ٹیکسس میں کہا جاتا ہے کہ وہ اسلاموفوب ہیں، یعنی اسلام کے خلاف ہیں. آپ کی اپنی رائے کیا ہے اس کے بارے میں، اور اس سلسلے میں آپ لوگوں کا کیا لاہ عمل ہے؟
جی جی شکریہ. یہ تو بات جیسے آپ نے فرمائی کہ یہ جو پیملا گیلر ہے اور اس قسم کے کچھ لوگ ہیں جو کہ اسلام کے بارے میں بہت ہی نگیٹو باتیں کرتے ہیں، اور ان کی پوری کوشش ہے کہ امریکہ کے اندر وہ انوائرمنٹ کریٹ ہو جیسا کہ یورپ کے اندر ہے. لیکن امریکہ جو ہے یہ تو ایک کنٹری ہی ایسا ہے جو کہ ریلیجس فریڈم کی بیسس پہ بنا. امریکہ سے یورپ سے لوگ ریلیجس پرسیکیوشن کو سے بھاگتے ہوئے امریکہ آئے اور یہاں پہ وہ سیٹل ہوئے. اسی لیے امریکہ کے اندر ابھی بھی میجورٹی جو لوگ ہیں وہ خدا پہ یقین رکھتے ہیں، چاہے اپنے مذاہب جس بھی مذہب سے ہوں لیکن ان کا ایک خدا پہ یقین موجود ہے اور وہ میجورٹی ہے. یورپ میں نمبرز ہیں وہ بڑے مختلف ہوتے جا رہے ہیں. دوسری طرف یہ ہے کہ امریکہ میں مسلم کمیونٹی الحمدللہ ایجوکیٹڈ کمیونٹی ہے، اور پچھلے 10 سالوں میں ایون دو کہ یہ ساری اسلاموفوبیا انڈسٹری ہے اور وہ ہمارے اسلام کے خلاف باتیں کرتے ہیں، پھر بھی آپ دیکھیں کہ پچھلے 10 سالوں میں اسلامک سینٹرز اور مسجدیں جو ہیں وہ آلموسٹ 70% بڑی ہیں امریکہ کے اندر. یہاں پہ اوور آل جب آپ امریکن کے ساتھ بات کریں، لاجیکلی بات کریں اسلام کے بارے میں بات کریں تو لوگ سنتے ہیں اور لوگ اسے اپریشیٹ کرتے ہیں. اور میں آپ کو بہت سٹوریز بتا سکتا ہوں کہ کیسے.
بالکل نہیں، آپ نے بہت اہم بات کی. اور اس وقت ہم پاکستان چلتے ہیں جہاں سے ہمارے ساتھ عوامی نیشنل پارٹی کے سینیٹر شاہی سید لائن پر ہیں. اور شاہی سید صاحب آپ کو خوش آمدید. جی شکریہ آپ کی آمد کا. اور ہم بنیادی طور پہ آپ سے پوچھنا چاہتے ہیں کہ سینٹ نے قرارداد پاس کی جو واقعہ ہوا ہے ٹیکسس میں اس کے حوالے سے، جیسا کہ آپ جانتے ہیں کہ جو حملہ آور تھے ان کے تانے بانے پاکستان سے جوڑے جا رہے ہیں. یہ بتائیے کہ اس قرارداد میں بنیادی طور پہ آپ لوگوں نے کیا کہا؟
دیکھیے میں یہ سمجھتا ہوں، مجھے صحیح یاد نہیں ہے کیونکہ میں لیٹ گیا تھا، باہر نکلا ہوا تھا. لیکن ہماری تو ہم سب احترامی انسانیت پہ یقین رکھتے ہیں اور ہم جہاں پر بھی دہشت گردی ہو ہم اس کو کنڈم کرتے ہیں.
جی جی.
تو جو بھی وہ جہاں پر بھی وہ جو ہماری اپنی پارٹی کی پالیسی ہے وہ تو احترام انسانیت کی ہے. دہشت گردی کہیں پہ بھی ہو، کچھ لوگوں جو ریلیجیس یا جو زیادہ وہ انتہا پسندی ہوتے ہیں تو وہ تو اپنی مرضی کا اسلام لانا چاہتے ہیں، جبکہ اسلام تو بڑا سوفسٹیکیٹڈ اور نرم اور پیار والا مذہب ہے. تو یہ وہ چیزیں جو بدنامی ہو رہی ہے، اگر وہ کوئی بھی مسلمان یا کوئی بھی انسان کسی کے خطر پہ یا اس سے واقعات پہ یا ان پہ خوش نہیں ہوتا.
جی جی. اور اس قرارداد میں جو ہمیں پتہ چلا ہے کہ لوگوں سے کہا گیا ہے کہ وہ احتیاط کریں، اور ان کا کہنا یہ ہے مشاہد حسین جنہوں نے یہ قرارداد پاس کی کہ یہ کوشش کی جا رہی ہے کہ مسلمانوں کو لڑایا جائے اور مسلمانوں کو اس ٹریپ میں آنے سے باز رہنا چاہیے. یہ بتائیے شاہی سید صاحب، آپ کے بھی علم میں ہے کہ اب سے تھوڑی دیر پہلے کرم ایجنسی میں بھی کچھ واقعات ہوئے، وہاں ہم نے سنا ہے کہ بچوں کی کسی اسکول پر حملہ ہوا ہے, آپ کی کیا معلومات ہیں؟
ہمارے کنٹری تو پہلے افغان وار کے بعد جو رشیا اور امریکہ کی جنگ کی وجہ سے جو ہوا ہے, تو جس میں پختونوں کا خون بہا گیا, پچھلے تو جو پشاور میں اسکول کا واقعہ ہوا تھا, اس کے بعد یہ ایک اچھی اور خوشائن بات ہے کہ ہماری فوج اور افغانستان دونوں ایک طرف دو ایک پیج پہ ہو گئے. پہلے جو گڈ اور بیڈ تھا وہ ختم ہو گیا, اور اب دونوں طرف جو دہشت گرد نظر آتے ہیں وہ اس کو چھوڑتے نہیں ہیں اور ان کو مارتے ہیں. اسی وجہ یہ ہے کہ ابھی ہمارے ملک والے اور یا بات دنیا بھی اس چیز کو سمجھیے کہ یہ دہشت گرد ہے. وہ کسی بھی قومیت کا ہو, کسی بھی مسلک کا ہو, کسی بھی پارٹی کا ہو, کہیں کا بھی ہو, یا کسی کا بھی. اس وقت چیچن تاجک آئے ہوئے یہاں پہ, تو میں سمجھتا ہوں کہ یہ ہمارے لیے تو یہ روزانہ کا جو ہمارے یہ علاقہ ہے, ٹرائبل کا جو علاقہ ہے, وہ تو تباہ و برباد ہو گیا. وہاں پہ ڈیولپمنٹ نہیں ہے, ایجوکیشن نہیں ہے, وہاں کوئی سہولت کار نہیں ہے. ابھی جو اس وقت جو ریسنٹلی جو ایران کا مسئلہ شروع ہے اور سنی اور شیعہ, میں آپ کو بتا دوں میں خود پچھلے دنوں میں امریکہ آیا تھا, تو وہاں پہ ایک چرچ میں جمعے کا نماز ہم لوگوں نے پڑھا ہے, اور اس میں کرسچنوں بھی آگے جو پڑھ ہے وہ اپنے عبادت کرتے ہیں, جب اس وقت تو جمعے کا نماز مسلمان وہاں پہ پڑھتے ہیں. وہاں تو یہ فرقے ویسے امریکہ میں تو یہ نہیں ہے, وہاں تو کوئی شیعہ بھی نہیں ہے, وہاں تو کوئی سنی بھی نہیں ہے, وہاں کوئی جو بھی مسلمان ہے اور وہ لگے رہے. لیکن یہاں پہ ہمارے ملک میں یہ جو ہاتھ اوپر کرو ہاتھ نیچے کرو, ادھر کے ہم ہاتھ کے چکر میں لگے ہوئے اور دنیا کہاں سے کہاں پہنچی اور ہم زوال پذیر ہو رہے. تو ہمارے لیے تو ہمارے بچوں کو شہید کرنا, یہ ساتھ میں جو ہمارے 250 پچھلی ہماری جب حکومت تھی تو 250 اسکولوں کو اڑایا گیا. اسکول کا اڑانے کا مطلب کیا ہے کہ ہمارے بچے جانور بن جائے, وہ ایجوکیشن نہ کرے. ایجوکیشن تعلیم تو روشنی ہے, وہ تو سب کچھ ہے. رسول اللہ صلی اللہ علیہ وسلم خود فرمائے کہ آپ علم حاصل کرے چاہے آپ کو چین جانا پڑے. تو ہم اگر بچوں کے اسکولوں کو اڑا رہے ہیں تو ہمارا مدعا یہ ہے کہ لوگ ایجوکیٹڈ نہ ہو, تاکہ یہ جو علماء سو ہے وہ ان کو استعمال کرے. خودکش کون بنے گا؟ وہ بنے گا جس کی ایجوکیشن نہیں ہوگا, جن کو پتا ہوگا اور اس کو سارے معلومات ہوگی, وہ کبھی بھی خودکش نہیں بنے گا. کوئی باشعور انسان نہیں بن سکتا, وہ بنتا ہے جو ایجوکیشن نہیں, ان ایجوکیٹڈ ہے. اور ان کو یہی مولوی جو ہوتا ہے علماء سو, ایک ہے علماء حق, وہ ہمارے ماں باپ کی طرح ہے, ان کا احترام ہم پہ فرض ہے. جو رسول اللہ اور اللہ اور قرآن کی بات کر رہے ہیں, لیکن جو پیسے لے کے اور اسی طریقے سے وہ انسانوں کو یعنی سوسائڈر کو ریٹ لگا کے بیچتے کہ 5 لاکھ 10 لاکھ میں خودکش مل جاتے, تو یہ کہاں سے انسانیت ہے؟
بالکل صحیح ہے. اور شاہی سید صاحب, آپ کے بھی علم میں ہیں کہ ایک مقامی جو مذہبی رہنما ہیں پیر محمد چشتی, انہوں نے آج نماز غائبانہ نماز جنازہ پڑھائی اور نادر صوفی اور ایلٹن سمپسن کے لیے پڑھائی. ہم چاہ رہے تھے کہ ہم عوام کو بھی سنتے اس موضوع پہ, کیونکہ یقیناً جب ہم ریڈیو پہ یہ باتیں کرتے ہیں تو ہر طرح کی بات سنائی دیتی ہے. لیکن بہت شکریہ آپ کی شرکت کا. ہم باتوں کا سلسلہ جاری رکھتے ہیں پیٹر جیکب اور نعیم بیگ کے ساتھ. پیٹر جیکب, آپ یہ بتائیں کہ اس وقت جس طرح کی قرارداد پاس کی ہے سرکار نے پاکستان میں, آپ کے خیال میں یہ کتنی مناسب ہے؟
یہ جلد بازی کی گئی ہے, اس پہ تھوڑا انتظار کر لینا چاہیے تھا, کچھ حقائق سامنے آ جاتے. اور یہ بالکل ابتدائی رپورٹیں ہیں, میرا خیال ہے کہ اس کو ابھی 48 گھنٹے بھی نہیں ہوئے واقعے کو, اور یہ کام جو ہے ادھر سے کیا گیا ہے. بعض مرتبہ تو یہ ہوتا ہے کہ ہمارے سیاستدانوں کو خبروں میں آنے کا شوق ہوتا ہے, کچھ سمپتھیز لینی ہوتی ہیں اور اس وجہ سے یہ کام کر لیتے ہیں. اور بظاہر یہ ہوتا ہے کہ یہ پری ایمپٹ کر رہے ہیں, یہ کسی معاملے کو ٹھنڈا کرنے کی کوشش کر رہے ہیں. مجھے یاد آتا ہے کہ ایک مرتبہ جب پچھلے ٹینیور میں رحمان ملک صاحب وزیر داخلہ تھے, تو انہوں نے پورے دن کی چھٹی کر لی تھی ایک واقعے کے سوگ میں اور اس طرح احتجاج. نتیجہ اس کا یہ ہوا کہ جو فرینچ ایمبیسی تھی اس کے اوپر حملہ ہوتے ہوتے بچا, لاکھوں ہزاروں شاید لوگ اکٹھے ہو گئے تھے. اور اس طرح سے غصہ بلکہ اشتعال میں تبدیل ہوتا ہے بجائے اس کے کہ اب سوچنے کی بات ہے کہ ہماری سینٹ کو ابھی بہت سے معاملے ہیں جن پہ غور کرنا ہے, خاص طور پر ملک میں جو حالات ہیں اس کے اوپر قانون سازی کی جائے, انتہا پسندی کو روکا جائے, مذہبی منافرت کو روکا جائے. اس کے اوپر تو بہت سا کام باقی ہے, عام دوسروں کے مسئلے سلجھانے میں لگ جائیں تو یہ شاید اس وقت مناسب نہیں ہوگا.
دلچسپ. یہی سوال میں کروں گی نعیم بیگ سے. نعیم بیگ, آپ نے بھی سنا کہ پاکستانی سرکار نے جو قرارداد پاس کی اور سینیٹر مرشاد حسین نے جو بات کی اس میں بہر کیف انہوں نے یہ کہا کہ لوگوں کو اشتعال میں نہیں آنا چاہیے اس کے نتیجے میں. آپ کیا سمجھتے ہیں اس قرارداد کے بارے میں؟
جی جیسے پیٹر صاحب نے کہا کہ آئی تھنک پولیٹیشینس کو تو مواقع چاہیے ہوتے ہیں اسٹیٹمنٹس ایشو کرنے کے اور اپنے انفرادیت کا اظہار کرنے کے لیے. میں آپ نے جو مجھے پریویس سے پہلے جو سوال کیا تھا تھوڑا سا اس پہ بولوں گا کہ امریکہ کے اندر اب ہم مسلم کمیونٹی ہم بڑا ایکٹیو رول پلے کرتے ہیں. انٹر فیتھ آرگنائزیشنز ہیں, ہم ان کے ساتھ مل جل کے بیٹھتے ہیں, اپنے آئیڈیاز شیئر کرتے ہیں اور سوسائٹی کے اندر پیس اور ہارمونی اور جسٹس کے لیے کلیکٹیو اسٹرگل کرتے ہیں. اور یہی میرا خیال ہے پاکستان کے اندر بھی ہمارے پولیٹیشنز کو ریئلائز کرنا چاہیے کہ یہ سینٹ میں یا پریس ریلیزز دے کے یا اسٹیٹمنٹس ایشو کر کے آئی ڈونٹ نو کہ وہ کیا حاصل کرنا چاہیں گے, لیکن ایک جو لاجیکل ریشنل ڈسکشن ہونی چاہیے کہ اسلام کے اندر جب کوئی ہمارے اسلام کے خلاف بات کرے یا ہمارے نبی صلی اللہ علیہ وسلم کے بارے میں کارٹون بنائے, ہاں ہمیں دکھ ہے اس چیز کا, اور لیکن اس دکھ کا اظہار جیسے ہمارے نبی نے کیا ویسے کرنا چاہیے. ہمارے نبی نے لوگوں کو خدا کی طرف بلایا, ہمارے نبی نے لوگوں کو کی مدد کی ایون دو کہ وہ ان کے دشمن تھے. تو کیا یہی ہم لیسن اپنی قوم کو دے رہے ہیں یا نہیں دے رہے ہیں, یہ سوال ہے جو ہمارے پولیٹیشنز کو جواب دینا چاہیے.
جی بالکل جی. اور پیٹر جیکب یہ بتائیے کہ بلاسفمی لاز جو اس وقت چل رہے ہیں اس کے حوالے سے آپ کیا دیکھ رہے ہیں, اس وقت سرکار نے کیا موقف اختیار کیا ہوا ہے, کیونکہ بہت سارے واقعات ہوئے اور جو جو لوگ تھے جنہوں نے یہ اقدامات کیے ان کو ابھی تک کیفر کردار تک نہیں لایا گیا ہے. اس سلسلے میں یہ موجودہ حکومت ہے, اس کے بارے میں آپ کیا کہنا چاہیں گے؟
ایک خاموشی طاری ہے اس مسئلے کے اوپر, اور حالانکہ یہ بہت سینسیٹیو مسئلہ ہے. اور کل ہی یہاں پر ذوالفقار نامی ایک نوجوان ہے جس کو 25 سال سزائے قید ہوئی ہے. الزام اس پہ یہ ہے کہ اس نے جو مقدس صحیفے ہیں ان کو کوئی نقصان پہنچایا ہے. اخبار کی خبریں ہیں, اس تفصیل سے آگے وہ نہیں گئے, شاید یہ چاہتے ہوں کہ اس سے کوئی اشتعال نہ پھیلے. اگر کتاب مقدس کا نام لیا جائے گا تو شاید اس پہ کوئی ہنگامہ ہوگا یا وہ جیل میں بھی اس کی زندگی خطرے میں پڑ سکتی ہے. لیکن باوجود اس بات کے کہ یہ واقعات ہو رہے ہیں اور لوگوں کی زندگی اس کے ساتھ مشکل ہو رہی ہے اور غلط الزام لگ رہے ہیں, ناجائز الزام لگ رہے ہیں, اور اس پہ ساری کمیونٹیز کے لوگ ہیں, اس پہ حکومت بڑے عرصے سے خاموش تماشائی کا رول کر رہی ہے. ہاں ایسے واقعات بھی ہیں جہاں پر بر وقت کاروائی کے ساتھ انتظامیہ نے یا پولیس نے کچھ نقصان جو ہے اس کو بچا لیا ہے, لیکن اگر سینٹ کی بات چل رہی تھی تو اس پہ غور کرے تو قانون ساز اداروں کا یہ کام رہ جاتا ہے. ہمارے ہاں ایک گوجرا کا جو واقعہ ہوا تھا یہاں پر, اس میں 6-7 لوگ جو ہیں ان کی جان گئی تھی, اس کے بعد جوڈیشل انکوائری ہوئی اور اس کے اوپر کوئی 10 ریکمنڈیشنز جوڈیشل انکوائری میں سامنے آئی جسٹس اقبال حمید الدین صاحب کی, اور جس پہ عمل درآمد کے لیے نہ کوئی کمیٹی بنی ہے نہ اس کے اوپر کوئی بات ہوئی ہے, اور اس بات کو اب 5 سال ہو گئے ہیں. تو اس اعتبار سے اگر دیکھا جائے تو نہ ہم نے ان مفروضات کو دیکھا بھالا ہے کہ جو جس کے تحت یہ قانون بنایا گیا تھا, نہ ہم نے اس کا سماجی اثر اس کی طرف دیکھنے کی کوشش کی ہے, نہ ہی اس کا انسانی قیمت جو ہمیں ادا کرنی پڑ رہی ہے ہر آن ہر روز اس کی طرف توجہ گئی ہے. تو اس لحاظ سے ایک بہت بڑا, بلکہ اگر آپ مجھے اجازت دیں تو میں یہ کہنا چاہوں گا کہ ہماری موجودہ حکومت جو ہے اس کو معاشی حقوق کی طرف اس کا بہت دھیان ہے اور کاؤنٹر ٹیررزم کی طرف بہت دھیان ہے, حقوق کی متعلق نہیں ہے, یا دوسرے لفظوں میں کہیں کہ ڈیولپمنٹ کی سوچ ہے लेकिन हकूक की सोच जो है उसकी तरफ बात आगे नहीं।
जी हमारे पास सिर्फ एक मिनट है, लेकिन नईम बेग जाने से पहले अगर आप बताना चाहें, यहाँ अमरीकी मीडिया में ये खबरें आ रही हैं कि ये जो साहिबान थे जिन्होंने ये हमला किया टेक्सस में, हो सकता है कि इनका ताल्लुक आइसल से हो, कुछ शवाहिद इस सिलसिले में मिले हैं?
जाहिर है अभी तक तो वो प्रेजेंट कर रहे हैं फेसबुक प्रोफाइल्स और ऑनलाइन कम्युनिकेशन इन लोगों की, इन दो नौजवानों की आईसिस वगैरह के साथ। तो अभी तो मजीद इन्वेस्टिगेशन का प्रोसेस चलता रहेगा, लेकिन हम एज अमेरिकन मुस्लिम्स हम इसका बारहा इजहार कर चुके हैं कि अमेरिकन मुस्लिम कम्युनिटी जो है वो पूरी तरह इंगेज है सोसाइटी के अंदर, और हम ऐसे नौजवान हो सकते हैं क्योंकि ऑनलाइन पे किसी का कंट्रोल नहीं है, इंटरनेट पे किसी का कंट्रोल नहीं है, और अनफॉर्चुनेटली समहाउ नौजवान लोग इस चीज़ से मुतासिर हो जाते हैं। अमेरिका की इंगेजमेंट पूरी दुनिया में मौजूद है, डिफरेंट वॉर्स हुई हैं, ये सारा एक हमें पूरा ओवरऑल समझना चाहिए पूरी सूरत हाल।
बहुत शुक्रिया। हमारे साथ थे इस्लामिक सर्कल ऑफ नॉर्थ अमेरिका के सदर नईम बेग, जो कि न्यूयॉर्क से इस प्रोग्राम में शामिल थे, और उनके साथ थे कौमी कमीशन बराए अमन व इंसाफ के साबिक डायरेक्टर पीटर जेकब, जो स्काइप के जरिए इस प्रोग्राम में शरीक थे। बहुत शुक्रिया आप दोनों हजरात का, और खुदा हाफिज़। इसके बाद एक आईटी ब्रेक लेते हैं।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं, और उम्मीद है कि देख भी रहे हैं। और हम अपने अगले मौजू की तरफ आते हैं, और मौजू ये है कि वाशिंगटन पोस्ट में खबर आई थी जिसमें कहा जाता है कि पाकिस्तान के अंदर अमेरिका के खिलाफ जो जज्बात हैं वो रफ्ता रफ्ता कम हो रहे हैं। ये जो रिपोर्ट आई है इसमें ये कहा जा रहा है कि इस वक्त जो मुल्क के अंदर दहशतगर्दी है उसके असबाब के लिए पाकिस्तान देख रहा है कि मुल्क के अंदर कौन से ऐसे अवामिल हैं जिसकी वजह से दहशतगर्दी बढ़ रही है। हम इस वक्त डेमोक्रेटिक पार्टी के स्ट्रेटजिस्ट अली मिर्ज़ा को लेने की कोशिश कर रहे हैं, वो बताया जा रहा है कि स्काइप पर हमारे साथ मौजूद हैं। अच्छा जी, फ़िलहाल वो टेलीफोन पर हैं, और अली मिर्ज़ा आपको खुशामदीद। और जी, और उनके साथ बताया जा रहा है कि मोहम्मद असद भी हैं। आप दोनों साहिबान को खुश आमदेद।
थैंक यू वेरी मच फॉर हैविंग अस।
और आप बताइए अली मिर्ज़ा, क्योंकि आप डेमोक्रेटिक पार्टी के लिए हिकमत अमली भी मुरतब करते हैं, आपने क्या देखा है कि पाकिस्तान के साथ अमरीकी सरकार के रवाबित ओबामा दौर में किस हद तक बेहतर हुए हैं, और आप समझते हैं इसका पाकिस्तानी जो सोच है इस पर क्या असर पड़ा है?
देखिए, पाकिस्तानी सोच पे तो कोई खास फर्क नहीं पड़ा था ओबामा के पिछले जो इब्तदाई चार पांच साल सदारत के रहे हैं उस दौरान, बल्कि पाकिस्तानियों में बड़ा गम गुस्सा था स्पेशली ड्रोन हमलों के हवाले से। बीच में पाकिस्तान ने जब مدد لی تھی امریکہ سے زلزلے کے وقت اور سیلاب کے وقت. تو اس وقت کچھ دنوں کے لیے تھوڑا سا پاکستان میں قیصر غالی کے جذبات پائے گئے تھے امریکہ کے لیے, لیکن اس کے بعد وہ فوراً ہی ڈس اپیئر بھی ہو گئے. جو تھوڑی بہت تبدیلی آئی ہے, جیسا کہ آپ بتا رہی ہیں, آپ نے ذکر کیا واشنگٹن پوسٹ کی رپورٹ کا, تو اس رپورٹ میں جو کہا گیا ہے کہ جناب 58% جو ہے نیگیٹو پولنگ جو انہوں نے کی ہے, اس کے حساب سے 58% لوگ جو ہے وہ اب امریکہ کے خلاف ہے, 59%. لیکن یہ کہ شروع میں دو سال پہلے یہی یہ ریشیو جو تھا 80% تھا, اور اب جو ہے وہ 59% رہ گیا ہے. تو تقریباً 20-21 پوائنٹ کا فرق پڑا ہے. میرے خیال سے اس میں سب سے بڑا جو ایلیمنٹ جس ایلیمنٹ نے کام کیا ہے وہ یہ ہے کہ جو اسکول پہ پاکستان میں حملہ ہوا ہے اور اس کے بعد جو ملٹری نے اپنی کاروائیاں دہشت گردوں کے خلاف تیز کی ہیں, اور ٹی وی کے پروگراموں میں بھی اور سوشل میڈیا پر بھی, اور خود حکومت نے جو ہے ایسے ایلیمنٹس کو ایکسپوز کیا ہے کہ جو ملک میں دہشت گردی کے پیچھے ہیں. کیونکہ عموماً اس سے پہلے کہا جاتا تھا, جو بھی واقعہ ہوتا تھا اس کے بارے میں کہہ دیا جاتا تھا کہ جناب یہ اس کے پیچھے را کا اور یہودی ایجنٹوں کا اور امریکہ کا ہاتھ ہے. اور لیکن یہ کہ یہ بات کھل کے سامنے آ رہی ہے کہ ایون اگر بیرونی کوئی ہاتھ موجود بھی ہے تو سارے کام کرنے والے جو ہیں وہ ملک کے اندر موجود ہیں, ملک میں ہے, اور ان کا اکثریت کا تعلق مذہبی تنظیموں سے ہے. اس لیے یہ چیز اب لوگوں کو سمجھ میں آ رہی ہے, اسپیشلی جب ابھی حال ہی میں سعودی عرب نے پاکستان سے ریکویسٹ کی کہ یمن میں حملوں میں اس کا ساتھ دیا جائے, تو لوگوں کو یہ بات بھی سمجھ میں آئی کہ اس سے تو شیعہ سنی اور تفرقہ اور بڑھے گا, اور اس میں جو شخص جو کنٹری ہم کو ملوث کرنے کی کوشش کر رہا ہے وہ سعودی عرب ہے, امریکہ نہیں ہے. تو لوگوں میں تھوڑی سی تبدیلی آئی ہے, لیکن یہ کہ ابھی بہت کام باقی ہے.
جی جی بالکل. اور اس وقت ہم پاکستان چلتے ہیں جہاں سے ہمارے ساتھ سیاسی تجزیہ کار محمد اسد لائن پر ہیں, اور بتایا جا رہا ہے کہ وہ اسکائپ پر ہمیں جوائن کر رہے ہیں. محمد اسد, آپ کو خوش آمدید.
سوری اسکائپ پر تو ٹوڈے ممکن نہیں ہے, تو میں آپ سے موبائل فون پر ہی بات کروں گا.
تو
میں اپنے تمام سامعین کو السلام علیکم اور ان کی خیریت سے اللہ تعالیٰ سے دعا کرتا ہوں کہ تمام جو سامعین ہیں وہ خیریت سے اور ان کے امن سے رہیں.
محمد اسد, آپ سے ایک بہت ٹھوس بات پوچھنی ہے. جیسے کہ آپ بھی جانتے ہیں یہاں امریکہ میں ایک پیو ریسرچ سینٹر ہے, اور ان کی جو معلومات ہے وہ یہ کہ اب پاکستانیوں میں امریکہ کے لیے کوئی نرم گوشہ پایا جا رہا ہے, یعنی کہ وہ نفرت نہیں ہے, وہ غصہ نہیں ہے جو کہ شاید 3-4 سال پہلے تھا. آپ کی کیا فائنڈنگ ہے؟
جی ایز سچ میرے جو خیالات ہیں ان کے لیے تھوڑا سا مجھے آپ سے ایکسٹرا ٹائم چاہیے ہوگا.
جی جی.
بات یہ ہے کہ اگر عوام کی سطح پر کوئی بندہ یا کوئی بھی تجزیہ نگار یا کوئی بھی یہ لوگ جو کرتے ہیں وہ یہ سمجھتے ہیں کہ امریکہ کے خلاف عوام کے اندر کوئی ایسی بات ہے, تو ایز سچ ہماری نظر میں تو شاید یہ ہو سکتا ہے کہ 10% یا 50% ایلیمنٹ ہو جو واقعی امریکہ سے نفرت کرتے ہوں, لیکن اس کے علاوہ ہمیں عوامی سطح پر تو نظر نہیں آتی. ہاں چند مذہبی جماعتیں اور چند اور ایسی جماعتیں جنہوں نے الیکشن میں اس کو ایک اپنا بنایا ہوا ہوتا ہے کہ امریکن مخالفت سے ہمیں ووٹ مل جائیں گے, اور وہ اس کے بیس کے اوپر الیکشن لڑتے ہیں اور وہ اس ٹائم پر یہ پروپیگنڈا کرتے ہیں. اور کئی دفعہ ایسے لوگوں سے ہماری جب انٹرویوز ہوتے ہیں یا کوئی بات ہوتی ہے, جب ہم ان سے بات پوچھتے ہیں کہ بھئی آپ امریکہ کے تقریریں کر کے عوام کو امریکہ کے خلاف کیوں ابھارتے ہیں, تو وہ کہتے ہیں جی رہنے دیں آپ, یہ ہمارا سیاسی معاملہ ہے, اور اس سے ہمیں جو ہمارا تجزیہ نکلتا ہے یا ہم جو چیز اخذ کرتے ہیں کہ بنیادی طور پر امریکہ سے ماسوائے چند ایک معاملات کے عوام کی کوئی ایسی رنجش یا ان کے دل میں کسی قسم کی ایسی کوئی چیز نہیں ہے. لوگ بہت اچھی طرح جانتے ہیں کہ پچھلے 50 سال سے امریکنز نے ہمارے ہمیں بےتاشا امداد دی. ہمارے تقریباً مشکل اوقات میں جب زلزلہ آیا تب انہوں نے ہمارے ساتھ سب سے زیادہ امدادیں کی, اور اس طرح مختلف نوعیت کی چیزوں میں امریکہ ہمیشہ ہمارے ساتھ رہا ہے. صرف ہمارا پاکستان میں مسئلہ یہ ہے کہ چند سیاسی پارٹیاں اور چند مذہبی سیاسی پارٹیاں, ان کے پاس جب کوئی کام نہیں ہوتا ہے اور ان کے پاس کوئی ایسا ایشو نہیں ہوتا ہے تو وہ امریکن دشمنی کو ایشو ابھار کر اور لوگوں کی سمپتیز جو ہیں وہ حاصل کرنے کے لیے یہ پروپیگنڈا کرتے ہیں. وغیرہ کوئی ایسی میری نظر میں یا ہم جہاں بیٹھتے ہیں یا عام لوگوں میں, کیونکہ ہمارا عام لوگوں سے زیادہ واسطہ ہوتا ہے,
بالکل بالکل,
تو اس میں ہمیں کبھی کوئی ایسی چیز تو نظر تو نہیں آئی ہے. اور یہ مجھے ہمیشہ تعجب بھی ہوتا ہے کہ یہ کہا جاتا ہے کہ عوام جو ہے امریکہ کے مخالف ہیں.
جی جی, آپ محمد اسد آپ ہمارے ساتھ رہے ہیں اس وقت. ہمارے ساتھ ڈیموکریٹک پارٹی کے حامی علی مرزا اسکائپ پر ہیں اور ان کو ہم خوش آمدید کہتے ہیں. علی مرزا آپ کو خوش آمدید.
شکریہ بہت بہت آپ کا مجھے اپنے پروگرام میں شامل کرنے کا.
تھینک یو. ابھی ہم آپ کو دیکھ بھی سکتے ہیں, افسوس کہ آپ ہمیں نہیں دیکھ سکتے ہیں, لیکن امید ہے کہ آئندہ چل کر یہ بھی ممکن ہو جائے گا. آپ بتائیں کہ آپ اوباما کی جو پالیسیاں ہیں ان کی حمایت کرتے ہیں, وہ کون سی پالیسیاں ہیں جو آپ کے خیال میں اس وقت مسلمانوں کی حامی ہیں اور جس کی وجہ سے شاید پاکستان جیسے ملک میں امریکہ کے لیے کچھ نرم گوشہ پیدا ہوا ہے؟
دیکھیں جو اس وقت ہاٹ ٹاپک اس حوالے سے ہے وہ تو ظاہر بات ہے کہ ایران سے جو سمجھوتے کی گفتگو ہو رہی ہے, نیوکلیئر سمجھوتا, وہ میرے خیال سے ایک بیسک ٹاپک ہے موجود سامنے. لیکن اس کے علاوہ بھی جو اوباما ایڈمنسٹریشن نے پچھلی ایڈمنسٹریشن کے مقابلے میں جو چیزیں مختلف کی ہیں وہ یہ کہ رفتار سلو ضرور رہی ہے لیکن یہ کہ عراق سے فوج کا انخلا اور وہاں سے جنگ بند کرنے کی کوششیں, افغانستان سے امریکی فوجوں کی واپسی, اور کسی طرح ایون طالبان جیسے گروپوں کے ساتھ سمجھوتے کی کوئی کوشش نکالنا, ایجپٹ میں سیریا میں کسی حد تک تو مداخلت کر رہے ہیں, ہے انوالومنٹ امریکہ کی, لیکن جس طرح یہاں پر امریکن ایکسٹریمسٹ ہیں یا جن کو ہاکش کہا جاتا ہے کہ جو لوگ چاہتے ہیں کہ بالکل جو بش کی طرح جا کے بس جس طرح بش نے عراق میں اپنی فوجیں اتار دی تھی اسی طرح سیریا میں فوجیں اتار دینا چاہیے تھا یا کوئی بہت بڑا قدم اٹھانا چاہیے تھا, اس طرح کی چیزیں اوباما ایڈمنسٹریشن نے نہیں کی. لیکن یہ کہ لوگ بہرحال کئی چیزوں سے خوش نہیں بھی تھے, جس میں یہ کہ گوانتانامو بے کا جو پریزن ہے اس کو بند مکمل نہیں کیا گیا, ڈرون حملوں میں شدت آئی, بڑے معصوم لوگ بھی ڈرون حملوں میں مرے, پھر اس کے بعد یہ ہے کہ عرب اسپرنگ کے طور پر جو مہم عرب ممالک میں شروع ہوئی تھی اس میں بھی امریکہ کا کردار کچھ اتنا واضح نہیں تھا, کلیئر کٹ پالیسی نہیں تھی, بڑی کنفیوژن کا شکار رہی ہے. تو یہ سب شکایتیں ہیں لیکن یہ کہ بہرحال تبدیلی آئی ہے اور خصوصاً جتنا اسٹینڈ میرے خیال سے اسرائیلی پالیسیز جو ہیں اس کے خلاف اوباما ایڈمنسٹریشن نے لیا ہے اس کی وجہ سے ایک مثبت پہلو آیا ہے, خصوصاً ایران کے ساتھ نیوکلیئر گفتگو کے حوالے سے, کیونکہ اسرائیلی وزیر اعظم نیتن یاہو نے بڑی کوشش کی, یہاں پر آئے بھی, کانگریس کے جوائنٹ سیشن سے بھی خطاب کیا اور بہت زور لگایا کہ یہ گفتگو جو ہے وہ یا تو ڈی ریل کر دی جائے یا پھر یہ کہ اس میں اتنی شرطیں لگا دی جائے کہ یہ سمجھوتا ہونا کوئی پاسبل نہ رہے, لیکن ایک بڑا کلیئر اوباما ایڈمنسٹریشن کا اس سلسلے میں سٹینڈ رہا ہے.
بالکل آپ صحیح کہہ رہے ہیں کہ ایران کے ساتھ جو جوہری معاہدہ ہوگا جو طے پائے گا وہ بہت ہی اہم ہے مسلمان دنیا کے ساتھ بہتر روابط کے لیے, لیکن ساتھ ساتھ آپ کے بھی علم میں ہے کہ ایک ضرب عزم شروع ہوا ہے پاکستان میں. اب آپ کے خیال میں کس حد تک پاکستانی اپنے اندر دیکھتے ہیں کہ ان کی اپنی کاوشوں کی وجہ سے یا نااہلی کی وجہ سے دہشت گردی میں کمی نہیں آئی ہے پاکستان میں؟
جی دیکھیں یہ تو ایک بہت ہی طے شدہ بات تھی کہ ہمیں خود اقدام اٹھانے تھے اپنے ملک میں موجود دہشت گردوں سے نپٹنے کے لیے. یہ جو ایک فرسودہ پالیسی تھی کہ ہر چیز کا الزام جو ہے وہ بیرونی ایجنٹوں پہ لگا دیا جائے وہ کوئی صحیح چیز نہیں تھی. یقیناً بیرونی ایجنٹوں کا کوئی ہاتھ رہا ہوگا لیکن یہ کہ دہشت گردی میں جو ڈومیسٹک دہشت گردی ملک میں رہی ہے پچھلے 10 سال سے اس میں 80 से 90% हाथ जो है वो खुद पाकिस्तानी लोगों का है, जिसमें मजहबी शिद्दत पसंद तंजीमें सबसे गंदा किरदार अदा कर रही थी। और अगर कोई फॉरन हाथ है तो उसमें हमें ये नहीं भूलना चाहिए कि फॉरन हाथ उन कंट्रीज का भी है जिसमें सऊदी अरब सर फहरिस्त है, कतर है, यूएई है, कि जिन्होंने इन दहशतगर्द इंतहा पसंद मुसलमान तंजीमों को और मदरसों को माली इमदाद पहुंचाई है। तो अब हुआ यह है कि कराची एयरपोर्ट पे हमले के बाद और उसके बाद खसूसन पिशावर में जो स्कूल पे हमला हुआ था उसकी वजह से और जो मिलिट्री कार्रवाई कर रही है, लिहाजा एक नैरेटिव जो है वो चेंज हुआ है पाकिस्तानी हुकूमत का। पहले जो वो बातें की जाती थी कि सारा इल्जाम बाहर की ताकतों पे डाल दिया जाता था, वो नैरेटिव चेंज हुआ है। उस नैरेटिव के चेंज होने की वजह से जाहिर बात है कि आवाम की राय में भी फर्क पड़ा है।
जी, यही हम पता करने की कोशिश कर रहे हैं। और मोहम्मद असद, आपका ताल्लुक मीडिया से है, आप बताइए क्या मीडिया में अब एक नया टोन आप देख रहे हैं अमेरिका के हवाले से? किस तरह की गुफ्तगु आजकल आ रही है टेलीविजन पर? जी शायद, जी जी मोहम्मद असद, मोहम्मद असद की, जी 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 हम जी, तो आपसे यही दरियाफ्त करें। जी
जी, मैं आपको ये बता रहा था कि इन दिनों तो हमारे पास अपना जरबे आजम चल रहा है, कराची में हमारे मामला चल रहे हैं, इसलिए मीडिया में वक्त जो है ऐसी चीज नहीं आ रही जिस अमरीका का कोई इमेज खराब हो रहा हो या अच्छा हो रहा हो, ऐसी कोई बात नहीं है। इसके अलावा मुझे अजीब अजय साहब से ये एक थोड़ी सी इख्तलाफ है कि पाकिस्तान में जो इन्होंने कहा कि, या आपने एक सवाल किया कि दहशत गर्दी में कमी नहीं आ रही तो इसमें पाकिस्तान के लोगों का कसूर है, तो ऐसी कोई बात नहीं है। देखिए, दहशत गर्दी हमारे पाकिस्तान में जब से ज़रबे अज़ब चला है और ये नई हुकूमत आई है, इन्होंने इनकी पॉलिसीज की वजह से, और शायद आप लोगों को याद होगा कि हम, मैं वो वाइड आपका तजिए कहा था कि जिस वक्त इमरान खान और दूसरी पार्टियों ने शोर में क्या हुआ था कि इन लोगों के साथ आप मुजाकरात के लिए मामला हल करें, तो हम तो भी यही बात कह रहे थे कि मुजाकरात बहुत पहले की बात थी, ये मुजाकरात बात नहीं है, इसका जवाब सर से अगर नहीं दीजिएगा तो ये फैलती जाएगी। और वो खुदा का शुक्र है कि आफ्टर हमारी वो बात निकली और फौज और हुकूमत ने मिलकर जरबे अजब किया, तो अब ऐसे नतज हैं। अब तो शायद लोग भूलते रहे हैं कि बाकी टारगेट के लिए, और ये सारी आस्ते 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 से अब कम से कम तरह जा रही
जी,
है।
जी, जी, जी,
और इस सिलसिले में
जी,
जो
जी, इस वक्त हम
ने हमारी की है, हम उनके भी शुक्र करते हैं कि उन्होंने हर कदम पर हमारा साथ, ड्रोन हमलों में हमारी कमी की है, और ड्रोन हमलों की कमी के बाद जो एक खास इलाका था जहाँ पर अमेरिका से नफरत पाई जाती थी, उसमें भी खासी हद तक कमी आई है, क्योंकि ड्रोन हमले अब बहुत कम हो गए हैं।
जी बिल्कुल बिल्कुल,
क्योंकि
बहुत शुक्रिया मोहम्मद असद,
लोग भी बेचारे मारे गए,
क्योंकि हमारे हमारे प्रोग्राम का वक्त बिल्कुल खत्म हुआ, इस सेगमेंट का वक्त बिल्कुल खत्म हुआ। हमारे साथ थे सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार मोहम्मद असद, जबकि हमारे साथ यहाँ न्यूयॉर्क से थे डेमोक्रेटिक पार्टी के हामी अली मिर्ज़ा। बहुत शुक्रिया आप दोनों हजरात का, और हमारी तरफ से खुदा हाफिज़। इसके बाद एक आईडी ब्रेक लेते हैं।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
वॉशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और इस वक्त हम अपने आखिरी मौजू की तरफ आते हैं, और मौजू ये है कि ऑस्ट्रेलिया की वजीर खारजा इस वक्त पाकिस्तान के दौरे पर हैं, जहां उन्होंने $19 मिलियन की इमदाद का ऐलान किया है। इस वक्त हमारे साथ अफगानिस्तान में पाकिस्तान के साबिक सिफारतकार अयाज वजीर लाइन पर हैं, जबकि अनकरीब होंगे भारत से सियासी तज्ज़ियाकार संतोष भारतीय। और अयाज साहब, आपको खुश आमदेद।
मेहरबान, थैंक यू।
سب سے پہلے تو یہ بتائیے کہ آپ کیا سمجھتے ہیں کہ آسٹریلیا نے یہ جو امداد کا اعلان کیا ہے اس سے کیا ظاہر ہوتا ہے کہ بیرونی دنیا اس وقت پاکستان کو اعتماد کا ایک ووٹ دے رہی ہے؟
دیکھیے اس میں تو شک نہیں ہے کہ اعتماد بحال ہو رہا ہے ملک کے اندر بھی اور ملک سے باہر بھی پاکستان کے بارے میں. خاص کر یہ جو آپریشن شروع ہوا پورے ملک کے اندر اور اس کے لیے آئی وڈ گیو دا کریڈٹ ٹو جنرل راحیل فار ڈکلیئرنگ کہ ملک کے اندر اب کوئی بھی اچھا یا برا ملیٹنٹ نہیں ہے. سب ملیٹنٹ جہاں بھی ہے وہ ہمارا ٹارگٹ ہے, ہم اس کو نہیں چھوڑیں گے. اور کچھ حد تک دیٹ ہیز بین شون ٹو دا ورلڈ, اٹس ویزیبل, اٹس نوٹیسیبل, پیپل ہیو سین اٹ ان ملکوں کے سفارت خانے یہاں پہ ہیں, رپورٹیں کرتے ہیں. تو یہ چیزیں تو اب آ گئی ہے. اور پھر دوسری بڑی ثبوت یہ ہے کہ پاکستان کے اندر جو دہشت گردی کی ایک لہر چل پڑی تھی, روز دھماکے ہوتے تھے, روز قتل و غارت ہوتی تھی, اس میں بھی خاصی کمی آ گئی ہے. تو باہر دنیا کا کانفیڈنس ظاہر بات ہے ریسٹور سلولی ہو رہا ہے. اور پھر خاص کر یہ جو بھی چائنیز پریزیڈنٹ کا وزٹ ہوا اور اتنی ہیوج انویسٹمنٹ کی اناؤنسمنٹ ہو گئی, اس پہ کام بھی اب شروع ہو گیا, تو دیٹ آئی وڈ سے ہیز فردر سٹرینتھنڈ دی کانفیڈنس آف دی آؤٹ سائڈ ورلڈ.
ایاز صاحب, کہا یہ جاتا ہے کہ ابھی تک پاکستانی فوج کچھ بیرونی عناصر پر الزام ڈال رہی ہے, اور خصوصاً آپ نے سنا ہوگا کہ رو کے حوالے سے بیان دیا کور کمانڈرز نے کہ رو یعنی کہ بھارت کی خفیہ ایجنسیاں اس وقت پاکستان کے اندر مداخلت کر رہی ہیں. یہ بتائیے اس کے کچھ شواہد ملے ہیں؟
دیکھیے کچھ رپورٹیں لیک ہو رہی ہے سلولی. کل پرسوں ایک رپورٹ میں پڑھ رہا تھا کہ راک کے لوگ القاعدہ اور طالبان اور ٹی ٹی پی کے اندر گھسے ہوئے ہیں, تو سینئر لیول, اور شاید میرے پاس اس کے ثبوت نہیں ہے, بٹ شواہد ایسے لگ رہے ہیں کہ شاید وہ پاکستانی سیکیورٹی کے ہاتھ لگ گئے ہیں. تو شاید ادھر ثبوت اب سالڈ مل گئے کہ وہ لوگ القاعدہ میں شامل تھے, القاعدہ کے اندر کام کرتے تھے یا القاعدہ کے ممبر بنے ہوئے تھے, اور ٹی جی پی اور یہ دوسرے لوگ جو اکسا رہے تھے یا بلوچستان میں جو کچھ ہو رہا تھا ان سب میں ان کا ہاتھ تھا. اور اس میں تو کوئی شک ہی نہیں ہے, ان کے اپنے انٹیلیجنس چیز میں کئی جگہوں پہ کہا ہے کہ ہم اس میں ملوث ہیں, ہم وہ کرتے رہے ہیں اور ہم نے بڑا اچھا کام وہاں کیا ہے. اب شاید پہلے سے ثبوت نہیں تھے, اب شاید ثبوت آ گئے, اس لیے کور کمانڈر کانفرنس میں بھی یہ بات بڑی تفصیل میں شاید ڈسکس ہوئی ہے کہ ان سے کیسا نمٹا جائے.
جی آپ ہمارے ساتھ رہیں, اس وقت ہم بھارت چلتے ہیں جہاں سے ہمارے ساتھ سیاسی تجزیہ کار سنتوش بھارتیہ لائن پر ہیں. بھارتیہ صاحب آپ کو خوش آمدید.
جی
تو آپ بتائیے, کل بھی آپ نے سنا ہوگا پاکستان کے کور کمانڈرز نے کہا کہ بھارت کی جو خفیہ ادارے ہیں وہ اس وقت پاکستان میں کام کر رہے ہیں اور خاصی صورتحال کو خراب کر رہے ہیں. ہمیں معلوم نہیں ہے کہ اس طرح کے بیان میں کتنی صداقت ہے, لیکن بھارت میں اس بیان کو کس طرح لیا جا رہا ہے؟
دیکھیے بھارت میں اس بیان کو کوئی بہت اہمیت اس لیے نہیں دی جا رہی ہے کیونکہ یہ ایک اسٹائل ہے ہمیشہ کسی بھی دیش کے فنکشن کا کہ کہیں کچھ ہو تو دوسرے ملک کا نام لگا دو. اب ابھی آپ جو صاحب تذکرہ کر رہے تھے, انہوں نے تو القاعدہ کا یا باقی آرگنائزیشنز کا نام لیا, ان کے اس میں امپورٹنٹ روپ سے راک کے کچھ ثبوت ہیں یا کچھ ہیں ایسا تو ہے نہیں. دوسرا پاکستان میں جتنا ہم جانتے ہیں لوگوں سے بات چیت کر رہے ہیں وہاں کے لوگ دہشت گردی کے اتنے خوف زدہ ہیں. اب آرمی اگر اپنے انٹرنل کانفلکٹس کو سنبھالنے کے لیے رو کا نام لیتی ہے تو اس کو لینا چاہیے. اب آرمی کی وجہ سے ہی یمن سے یمن والا مسئلہ جو کانٹرڈکشن ہے وہ پاکستان کا کھڑا ہوا, सऊदी नाज हुआ पाकिस्तान से, अब उन सब में रॉक हाथ ऐसा तो नहीं हो सकता ना, रॉक हाथ हो सकता है जरूर मैं मानता हूँ, क्योंकि पाकिस्तान की ISI और हिंदुस्तान की रॉ ये एक दूसरे के मुल्कों में कुछ न कुछ करते रहते हैं, लेकिन अगर इतने बड़े पैमाने पर ये करते हैं, कोई छोटे मोटे तोड़ देना, पटाखे छोड़ देना, कुछ कर देना, वो एक अलग चीज है, पर बड़े लेवल पर पूरे पाकिस्तान को डिस्टेबलाइज करने की ताकत रॉ में है, ये मेरे लिए न्यूज है।
अच्छा,
मुझे नहीं लगता कि ऐसा होगा।
जी, जी,
ये हो रहा है इंटरनल कॉन्फ्लिक्ट, गरीबी परेशानी, जिसकी वजह से ये जो दहशतगर्द है हर जगह घूम रहे हैं, लड़कियों को पढ़ने से रोक रहे हैं, हमले हो रहे हैं, आर्मी के ऊपर हमले हो रहे हैं, उन सब में रॉ कहां से आती है?
अया साहब, जो
बस इतना ही मेरा कहना है।
जी जी, हमारे साथ दो तीन मिनट और रहें। अया साहब, आपके भी इल्म में है कि बैरूनी दुनिया को इस वक्त तश्वीश है कि पाकिस्तान भारत के साथ ताल्लुकात बेहतर नहीं कर रहा। आपके भी इल्म में है कि जो पाकिस्तान में तिजारती हलके हैं वो चाहते हैं कि तिजारती रवाबित हों ताकि अवाम को फ़ायदा हो। ये बताइए, आप क्या देखते हैं, क्या रुकावट कहां से आ रही है इस वक्त भारत से ताल्लुकात बेहतर करने में?
देखिए, रुकावट तो सबसे बड़ी जो मैं समझता हूं वो कश्मीर की प्रॉब्लम है, जिसके ऊपर UN के अंदर हमारा इत्तेफाक हुआ था। पुरानी बात है, हर एक जानता है कि कश्मीर के अंदर राय वो क्या कहते हैं वोटिंग के जरिए कि वो लोग फैसला कर ले, उनको हक दिया जाए कि वो पाकिस्तान के साथ रहना चाहते हैं या हिंदुस्तान के साथ, लेकिन उसे भी वो मुकर गए। अब तो उन्होंने ये स्टांस लिया है कि कोई भी तीसरा मुल्क दरमियान में आना चाहे तो वो कहते हैं नहीं, हम बायलेटरल करेंगे, तीसरे की जरूरत नहीं है। और मुझे समझ नहीं आती, ये ऑस्ट्रेलियन फॉरेन मिनिस्टर ने बयान तो दाग दिया, लेकिन अगर इसके साथ हिंदुस्तान इत्तेफाक करता है कि वो मीडिएशन कर ले या वो रोल प्ले कर ले इसमें, तो मैं समझता हूँ ये तो इस सेंचुरी की सबसे बड़ी खबर होगी और बड़ी अच्छी बात है अगर हिंदुस्तान को अभी अकल आए, अभी वो इस मसले को बातचीत के जरिए हल करना या करवाना चाहे, तो इससे बड़ी अच्छी बात तो हो नहीं सकती। पाकिस्तान तो हर फोरम पे इस मसले को डिस्कस कर दे, हल करने के लिए तैयार है, लेकिन बुनियाद वही UN वाला रेजोल्यूशन है जो हमने ऑलरेडी एग्री किया हुआ है। अब उसको कैसे अचीव करे उसके लिए तरीका और रास्ता ढूंढना है। अगर ऑस्ट्रेलियन फॉरेन मिनिस्टर कर सकती है तो अल्लाह उसको तौफीक दे, हम तो दुआ कर सकते हैं।
भारती साहब, क्योंकि हमारे प्रोग्राम का वक्त तकरीबन ख़त्म हुआ, लेकिन आप बताइए कि आपकी नज़र में अफ़गानिस्तान इस वक्त कितनी बड़ी प्राइज है दोनों भारत और पाकिस्तान के लिए, जिसकी वजह से ये कशीदगी हो रही है?
देखिए, अफगानिस्तान जैसे बहुत सारे मसले हो सकते हैं, लेकिन सिर्फ अफगानिस्तान एक वजह नहीं है। पर मैं मुझे इजाजत दीजिए, मैं एक छोटा कमेंट कश्मीर के ऊपर करना चाहूंगा। कश्मीर इंडिया के लिए सेकुलरिज्म का सवाल है कि वहाँ मुसलमान और हिंदू साथ रहते हैं, अगर इस बिना पर कश्मीर जाना चाहेगा, लेकिन पाकिस्तान में जाने की बात होगी, वहाँ मुसलमान ज्यादा रहते हैं, तो हिंदुस्तान के हर गाँव में मुसलमान रहते हैं और 20 करोड़ से ज्यादा मुसलमान इंडिया में है, अगर तो फिर इन सारे मुसलमानों को ले जाइए, क्योंकि यहाँ हिंदू कहेंगे हम अपने गाँव से मुसलमानों को भगाते हैं। अगर फार्मूला तो एक ही हर जगह लागू होगा ना, इसलिए अब पूरे हिंदुस्तान में दंगे कराने की बात ये जो पाकिस्तान की तरफ से होती है कश्मीर को लेकर के, कश्मीर हमारे लिए जमीन का टुकड़ा नहीं, हमारा बहुत पैसा खर्च होता है, कश्मीर हमारे लिए सेकुलरिज्म का हिस्सा है कि हिंदू मुसलमान साथ रहते हैं, वैसे ही जैसे हिंदुस्तान के गाँव में हिंदू मुसलमान साथ रहते हैं। ये बात क्यों समझ में नहीं आती मुझे, मेरा दिमाग इसके ऊपर चल, मतलब मैं सोच नहीं पाता हूँ। आप क्या चाहते हैं, हिंदुस्तान के हर गांव में मुसलमानों का कत्लेआम हो? यहाँ सिर्फ आप 20% हैं, अगर इस थ्योरी को लगाएंगे हर गांव से मुसलमान निकाले जाएंगे इंडिया।
जी जी, ये तो बहुत ही, इस पर तो हम लंबी बहस कर सकते हैं, क्योंकि कश्मीर का मामला सिर्फ मुसलमानों का नहीं है, वो एक सेपरेट नेशनैलिटी भी है। लेकिन क्योंकि हमारे प्रोग्राम का वक्त बिल्कुल ख़त्म हुआ, बहुत शुक्रिया भारतीय साहब और अयाज वजीर साहब, इस वक्त हमारे प्रोग्राम का वक्त बिल्कुल ख़त्म हुआ। हमारे साथ थे अफगानिस्तान में पाकिस्तान के साबिक सफारतकार अयाज वजीर और भारत से सियासी तज्ज्याकार संतोष भारतीय। इससे पहले आपने सुना डेमोक्रेटिक पार्टी के साथ मुंसलिक अली मिर्जा को, उनके साथ थे सियासी तज्ज्याकार मोहम्मद असद। اور ابتدا میں تھے ہمارے ساتھ قومی کمیشن برائے امن و انصاف کے سابق ڈائریکٹر پیٹر جیکب، اسلامک سرکل آف نارتھ امریکہ کے صدر نعیم بیگ اور عوامی نیشنل پارٹی کے سینیٹر شاہی سید۔ اس پروگرام کے لیے ہمارے انجینئرز تھے جیکسن وٹ اور مارٹن کروسیس، پروڈیوسر انجم ہیرل گل۔ وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی، سننے کا شکریہ اور خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔